यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सार्वजनिक सेवाका लागि सरकारी कार्यालयमा दिने निवेदनको ढाँचामा एक रूपता ल्याउन मार्गदर्शन जारी। कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी 4 मन्त्री र 1 राजमन्त्रीद्वारा पदबाट राजीनामा। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नजिक भेरी नदीमा जीप खस्दा 2 जना बेपत्ता र पाकिस्तानद्वारा अमेरिका इरान वार्तालाई सहज बनाउने प्रयास जारी। समाचार अब विस्तारमा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खाना पकाउने ग्यासको सहज आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ़दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्नुहुँदै सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
यसअघि बैठकमा सांसदहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले महँगी नियन्त्रण, ग्यासको सहज बिक्री वितरण, कालोबजारी अन्त्य र भूमि सम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव पनि दिनुभयो। समाजमा पछिल्लो समयमा देखिएको आत्महत्या घटना र जनताको सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने, जनताको आशा र अपेक्षा पूरा गर्नेतर्फ सरकारले विशेष योजना ल्याउनु पर्ने सांसदहरूले जोड़ पनि दिनुभयो। यसैबीच राष्ट्रिय सभाको आजको बैठकले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यस्तै बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़क राज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्नुभयो। यसै गरी राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बस्नेछ। नेपालमा पछिल्लो समय बढ़दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। राष्ट्रिय सभामा आज दर्ता भएको प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पत्तिका लागि यो प्रविधि वरदान साबित भए पनि कानूनी रिक्तताका कारण यसको चरम दुरूपयोग भइरहेको उल्लेख छ। प्रस्तावमा नेपालमा डिम्ब तथा शुक्रकीट दान, संकलन, भण्डारण, प्रयोग, आयात र निर्यात सम्बन्धी छुट्टै र स्पष्ट कानूनी व्यवस्था नभएको तथा यस प्रविधिबाट जन्मने बाल बालिकाको अधिकार, गोपनीयता र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कानूनी व्यवस्था अपरिहार्य रहेको उल्लेख गरिएको छ। संकल्प प्रस्ताव मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई यसै आर्थिक वर्षभित्र सहायक प्रजनन प्रविधिको प्रयोग र नियमन सम्बन्धी समग्र कानून निर्माण गर्न संकल्प गर्न र आवश्यक निर्देशन दिन माग समेत गरिएको छ। सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एक रूपता ल्याउने उद्देश्यले मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 जारी गर्दै सबै सरकारी कार्यालयमा यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। सरकारी कार्यालयबाट प्रदान गर्ने समान प्रकृतिको सेवाका लागि फरक फरक निवेदन ढाँचा प्रयोग भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी, सेवाग्राही मैत्री र सूचना प्रविधिमा आधारित बनाउन मार्गदर्शन जारी भएको कार्यालयले जनाएको छ। कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस तर्फका चारजना मन्त्री र एक राजमन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष सामूहिक राजीनामा दिएका छन्। कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवारको नेतृत्वमा स्वास्थ्य मन्त्री मान बहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरी र भौतिक विकास राजमन्त्री शोभा चेमजोङले सामूहिक राजीनामा दिनुभएको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्यायिक मर्यादा र व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल कानून व्यवसाय परिषदको 33 स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डाक्टर शर्माले कानून व्यवसायले नैतिक मूल्य मान्यताप्रति प्रतिबद्ध भएर आत्ममूल्याङ्कन गर्ने दिनको रूपमा आत्मसमीक्षा गरी पारदर्शिता र जवाबदेहिताको सफल अभ्यास गर्न आग्रह पनि गर्नुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले परिषदले आगामी दिनमा कानून व्यवसायलाई लाइसेन्स दिने संस्था मात्र नभएर व्यावसायिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। महान्याधिवक्ता तथा परिषदका अध्यक्ष डाक्टर नारायण दत्त कडेलले परिषदको संरचना प्रदेश स्तरमा पनि विस्तार गर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले आज आयोजना गरेको अति आवश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा मन्त्री गौरी कुमारीले सिंहदरबारमा सावन 28 गतेदेखि खाद्यको स्टल मार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताउनुभयो। समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारिज गर्ने सम्माको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो। सरकारले अब ल्याउने विधेयकका मस्यौदा तयार गर्न विषय विज्ञ लगाउने भएको छ। विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा सम्बन्धित विषयमा विज्ञता भएका व्यक्तिहरूबाट मस्यौदा गरेर विधेयक ल्याउँदा छलफल गर्न सहज हुने हुँदा सोही अनुसार सरकारले काम गरिरहेको जानकारी दिनुभयो। समितिमा लामो समयदेखि दफावार छलफल भइरहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक अझै टुंगोमा नपुगेको भन्दै मन्त्री पुनले सरकारको स्पिरिट अनुसार सांसदहरूले विधेयकमाथि छलफल अगाडि बढ़ाउनुपर्नेमा जोड़ समेत दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जलवायु परिवर्तनका क्षेत्रमा आफ्नो अधिकार र आवश्यकता प्रभावकारी रूपमा उठाउन कोप 31का लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल जलवायु परिवर्तनमा नगणे योगदान गर्ने मुलुक भए पनि यसको असरबाट अत्याधिक जोखिममा रहेको उल्लेख गर्दै जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा थप सशक्त रूपमा उठाउनुपर्ने बताउनुभयो। आगामी कार्तिक 23 मंगसिर 4 गतेसम्म टर्कीमा हुने 31 कोप सम्मेलनमा नेपालले हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त र क्षति तथा नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाइने तयारी भएको मन्त्री चौधरीले बताउनुभयो। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाल सुधार गृहका महिला तथा बाल बालिकाको अधिकार संरक्षण, पुनर्स्थापना र बाल न्याय प्रणाली सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री बादीले क्षमता भन्दा बढ़ी बाल बालिका रहेका बाल सुधार गृहहरूमा बाल न्याय प्रणाली सुदृढ़ गर्न सुधारमुखी न्याय र संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। यस्तै बैठकमा मन्त्री बादीले लागू औषध नियन्त्रण र व्यवहार सुधारका कार्यक्रम प्रभावकारी बनाउँदै सुधार गृहका बाल बालिकालाई पौष्टिक आहार, शिक्षा, मनोरञ्जन, सीप विकास र रोजगारीका तालिमहरू सञ्चालन गर्न नीतिगत सुधार गर्ने पनि बताउनुभयो। बैठकमा सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसा पीड़ित महिलाको सुरक्षा र पुनर्स्थापनाका लागि उद्धार कोषको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 2082-83 72% उजुरी फरचोट गरेको जनाएको छ। स्थापनाको 25 वर्ष प्रवेशका अवसरमा केन्द्रले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 2082-83 प्राप्त 2137 उजुरी र आर्थिक वर्ष 2081-82 सरी आएका 429 उजुरी गरी 2566 उजुरी मध्ये 1854 अर्थात 72% उजुरी फरचोट भएको जनाएको हो। यसैबीच सेवा प्रवाहमा सुधार ल्याउने केन्द्रले सार्वजनिक सेवा सन्तुष्टि मापन फारमको क्यूआर कोड सञ्चालनमा ल्याएको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानूनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। आयोगको आज बसेको बैठकले विदेशमा रहेको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानूनी व्यवस्था सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरेको हो। यसै गरी सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड़ कुपुण्डे नगरपालिका एक बांगीराह नजिकै भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता भएका छन्। बालुवा संग्रहीबाट सल्ली बजारतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल भेरी नदीमा खसेर जीप सहित दुईजना बेपत्ता र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बेपत्ता हुनेमा जीप चालक दाङका 23 वर्षीय हेमराज बिसी र सल्यान सिद्ध कुमाख गाउँपालिका 4 23 वर्षीय भीम बहादुर राणा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भएको खोजी कार्य गरिरहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकारले युवाको विकासलाई आत्मसात गर्दै काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री खनालले युवा अनुसन्धानलाई बदलिदो अन्तर्राष्ट्रिय घटनाक्रमका अध्ययन गर्दै नेपालको कूटनीतिक अभ्यास तथा नीति निर्माणमा योगदान गर्न आग्रह समेत गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबुलमा ल्याउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। पत्रकारहरूसँगको साप्ताहिक साक्षात्कारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट संकट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताउनु भएको हो। पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढ़ेपछि पनि अमेरिका र इरानले वार्ता गरिरहेको बताउनुभयो। अब आर्थिक समाचार।
म्याग्दीमा निर्माणाधीन 132 केभी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिने लाग्दा 89% भौतिक प्रगति भएको छ। प्रसारण लाइन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद यही साउन मसान्तमा सकिँदैछ। मालिका गाउँपालिकाको डाँडाखेतदेखि रहुगंगा गाउँपालिकाको अम्बाङसम्म 25 किलोमिटर लामो प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेशन निर्माणका लागि सन् 2021 डिसेम्बर 31 लार्सन एण्ड टर्बो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको काम सम्पन्न हुन अझै 4-5 महिना भन्दा बढी समय लाग्ने आयोजनाका सहायक प्रबन्धक इन्जिनियर सुरज गुरूङले बताउनुभयो। खाद्य तथा व्यापार कम्पनीले सातौं वार्षिक उत्सवको अवसरमा बिहिबारदेखि देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले सिंहदरबार परिसर सहित देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। सुपथ मूल्य पसलमा ग्राहकले दाल, चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रुपियाँ छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीले दाल, चामल, तेल, चिनी, नुन तथा चिनो, काकुनो, फापर, सिमी लगायतका स्थानीय खाद्य वस्तु बिक्री गर्दै आएको छ। दुग्ध विकास संस्थान डीडीसी र नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था बीच दूध खरिद बिक्री सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार आगामी भदौ 1 गतेदेखि दुवै संस्थाका साझेदार दुग्ध उत्पादकहरूले दैनिक 15,000 लिटर दूध डीडीसीलाई उपलब्ध गराउनेछन्। यस्तै डीडीसीले यी दुई संस्थाका सञ्जाल मार्फत यसअघि लिएको दूधको बाँकी रकम आगामी 1 महिनाभित्र भुक्तान गरिसक्ने सम्झौता भएको डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो। धनकुटाको भेडेटारमा सञ्चालनमा आएको स्काई वक पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक 100 पर्यटक आउने गरेको स्काई वक परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले बताउनुभयो। 2081 साउन 11 गतेदेखि सञ्चालनमा आएको स्काई वकमा गएको 2 वर्षको अवधिमा 3 लाख जना भन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। स्काई वक अवलोकनमा आउने पर्यटक मध्ये झण्डै 35% भारतीय पर्यटक रहेको परियोजनाले जनाएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
दक्षिण कोरियामा आयोजित 11 एमबीसी कप अन्तर्राष्ट्रिय तिक्यान्दो च्याम्पियनशीपमा नेपालकी सीता तामाङले दोहोरो स्वर्ण पदक जितेकी छिन्। आयोजित प्रतियोगितामा कुल 21 राष्ट्रका खेलाड़ीको सहभागिता थियो। सीता सहित 3 खेलाड़ीले नेपालको प्रतिनिधित्व गरेका थिए। सीताले महिला सिंगल पुम्से र पियर पुम्सेमा प्रतिस्पर्धा गरेकी थिइन्। महिला सिंगल पुम्सेको फाइनलमा सीताले रूसकी खेलाड़ीलाई पछाडि पार्दै स्वर्ण पदक जितिन्। त्यस्तै पियर पुम्सेमा सीता र प्रेम लिम्बुको जोड़ीले फिलिपिन्सका खेलाड़ीलाई हराएपछि देशले अर्को सुन हात पार्यो। 3 साता अघि मात्र दक्षिण कोरियामै भएको 7 किम उङ योङ कप जीवन अन्तर्राष्ट्रिय तेकान्दो च्याम्पियनशीपमा पनि सीताले रजत पदक जितेकी थिइन्। त्यति बेला नेपालले 1 रजत र 2 काँस्य सहित कुल 3 पदक जितेको थियो। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा एउटै खेलाड़ीले 2 फरक विधामा स्वर्ण पदक जित्नु नेपाली तेकान्दोका लागि महत्वपूर्ण उपलब्धि हो। अस्ट्रेलियाको सिडनीमा आयोजना हुँदै आएको नेपाली समुदाय स्तरीय क्रिकेट प्रतियोगिता नेप्लिज प्रिमियर लीग अस्ट्रेलिया एनपीएल अस्ट्रेलियाको 5 संस्करण अगस्त 16 शुरू हुने भएको छ। प्रतियोगिता सेप्टेम्बर 13 सञ्चालन हुनेछ। विगतमा 4 टोली बीच प्रतिस्पर्धा हुँदै आएकोमा यस संस्करण मार्क्युस होम्स रारा रोयल्स थपिएसँगै सहभागी टोलीको संख्या 5 पुगेको छ। यस सिजन नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अविनाश बोरा, पवन श्राफ, जितेन्द्र मुखिया, कमल सिंह एरी र कृष्ण कार्की प्रमुख आकर्षणका रूपमा रहनेछन्। गत संस्करणमा नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछाने र अविनाश बोहराले पनि सहभागिता जनाएका थिए। जापानमा आयोजना हुने नागोया उमेन्स म्याराथन 2027 नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्ड्सबाट विश्वकै ठूलो अल उमेन्स म्याराथनका लागि नागोया उमेन्स म्याराथन आगामी मार्च 14 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुनेछ। आयोजकले सन् 2027 लागि प्रतियोगिताको क्षमता 2000 बढाएर 22,000 धाविका पुर्याएको छ।
अब मौसम। आज राति मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहनुका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवाका लागि सरकारी कार्यालयमा दिने निवेदनको ढाँचामा एक रूपता ल्याउन मार्गदर्शन जारी। कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी 4 मन्त्री र 1 राजमन्त्रीद्वारा पदबाट राजीनामा। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड़ कोपिण्डे नजिक भेरी नदीमा जीप खस्दा 2 बेपत्ता र पाकिस्तानद्वारा अमेरिका ईरान वार्तालाई सहज बनाउने प्रयास जारी। यसका साथै राति 9 बजेको समाचार सक्यो, हारको समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।